94 MHz कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 MHz को बिहानको पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड।
एनआईसी एशिया बैंक पनि साथी पनि।
चुनाव भइसकेका क्षेत्रमा अब गाउँनगर कार्यपालिकाको चुनाव हुने। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका जनप्रतिनिधिको स्वागतका लागि झक्की झकाउ।
सल्यानका पूर्व एलडीओ सल्यानमै मेयर निर्वाचित। रुकुमका बुद्धि प्रसाद बन्दुक र स्टेरिङ हुँदै वडा अध्यक्ष छनौट।
बाँके प्रहरीद्वारा रात्रिकालीन क्रिकेट प्रतियोगिता बन्द। नेपालगंज उपमहानगरपालिका एउटै सड़कमा वर्षेनी मापदण्ड परिवर्तन गर्दै।
र बाँकेका बाढी पीड़ितलाई घर बनाउन रकम आयो, जुम्लामा रोपाई सुरु।
बुद्ध एयर नेपालगंजबाट काठमाडौँ दैनिक 3 उडान।
शुरुआत भाडा दर 4,900। अझ सस्तो भाडाको लागि बुद्ध एयरको मोबाइल एपबाट सजिलै जानकारी लिन सकिन्छ।
सम्पर्क नम्बर 081-525-745 525-745 र काठमाडौँका लागि 01-5542-494।
हुन्डई ट्राफिक सेफ्टी।
सवारी चलाउँदा सिट बेल्टको प्रयोग गरौँ। तथ्याङ्कले देखाए अनुसार सिट बेल्ट सही तरिकाले प्रयोग गरेको खण्डमा दुर्घटनामा परि हुने मृत्युमा 61%ले कमी आउँछ। जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीमा स्थानीय तहको निर्वाचन सम्बन्धी सन्दर्भ। अहिलेसम्मको तीनवटै प्रदेशको मत परिणाम अनुसार नेकपा एमाले 111 स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ भने कंग्रेसले 100 स्थानमा विजय हासिल भएको छ। त्यस्तै माओवादी केन्द्र 46 स्थानमा विजयी भएको छ। अब स्थानीय तहमै चुनाव सकिने बित्तिकै अर्को कार्यपालिकाको चुनावको सन्दर्भ छ। चुनाव सम्पन्न भइसकेका गाउँ र नगरमा कार्यपालिका गठनका लागि फेरि चुनाव हुँदैछ। चुनावबाट गाउँ नगरमा दलित वा अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी दुईजना नयाँ सदस्य थपिनेछन्। गाउँपालिका नगरपालिकामा मतपरिणाम घोषणा भएको 15 दिनभित्रमा कार्यपालिकाको चुनाव गर्नुपर्ने व्यवस्था छ। सम्बन्धित गाउँ नगरका निर्वाचित प्रतिनिधिले भोट दिएर दलित र अल्पसंख्यकबाट दुईजना सदस्य र निर्वाचित महिला सदस्य मध्येबाट दुईलाई छनौट गरिनेछ। निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माका अनुसार कार्यपालिकामा निर्वाचित हुने सदस्यको हैसियत वडा अध्यक्ष बराबर हुनेछ। दलित वा अल्पसंख्यकबाट समेत दुईजना थपिनेछन्। गाउँपालिकाभित्रबाट 21 वर्ष उमेर सहित योग्यता पुगेका मतदाता मध्येबाट जोसुकैले पनि उम्मेद्वारी दिन पाउने व्यवस्था गरिएको छ। भाषा शर्माले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
आँखा अस्पताल अगाडि मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा मतगणना चलिरहेको थियो। त्यसको करिब 1.5 किलोमिटर दक्षिण पूर्वमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कार्यालय सहयोगहरू शनिबार नभनी हिजो दिनभर खटनपटनमा व्यस्त थिए। कोही कार्यकक्ष मिलाउँदै त कोही बाहिरी परिसर सरसफाई गर्दै थिए। आजदेखि त्यहाँ जनप्रतिनिधिहरू आउँदै हुनुहुन्छ, त्यसैले कार्यकक्ष व्यवस्थापन गर्दैछौ। नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले भन्नुभयो, स्थानीय निर्वाचनले कर्मचारीहरू पनि खुशी छन्। करिब 2 दशकसम्म जनप्रतिनिधि विहीन हुँदा कर्मचारीहरूमा कार्यबोझ बढ़िरहेको थियो। वीरेन्द्रनगर नगरपालिकाले आज मेयर देवकुमार सुवेदी, उपमेयर मोहनमाया ढकाल, 16 वडा अध्यक्ष सहित 80 जनप्रतिनिधि भित्र्याउँदैछ। प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
5 नगरपालिका र 4 गाउँपालिका रहेको सुर्खेतमा 4 नगरपालिकासहित 6 स्थानीय तह नेपाली काँग्रेसले जितेको छ भने 1 नगरपालिकासहित 3 स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। उता सल्यानको खबरमा सल्यानको शारदा नगरपालिकाको मेयरमा पूर्व स्थानीय विकास अधिकारी एलडीओ भएर सल्यानमै काम गरिसक्नुभएका सुरेश अधिकारी निर्वाचित हुनुभएको छ। उहाँ नेकपा एमालेका रामकुमार खड्गीलाई पराजित गर्दै विजय हुनुभयो। त्यही नगरपालिकामा उपमेयरमा निर्वाचित साबित्रा बस्नेत घरती पनि शिक्षकको जागिर छाडेर राजनीतिमा आउनु भएको हो।
उता रुकुममा बन्दुकको नालबाट सत्ता कब्जा गर्ने स्कुलिङका कारण रुकुम मुसिकोट नगरपालिका आठ उदिन ढुङ्गाका बुद्धि प्रसाद बुढा तत्कालीन माओवादीले थालेको सशस्त्र युद्धमा हुमिनुभयो। 2055 देखि 2062 सम्म भएका अधिकांश लडाईँमा उहाँको सहभागिता केहीमा बाहेक छुटेको छैन। जुम्लाको सदरमुकाम कब्जाका क्रममा छातीमा एक र बायाँ हातमा चार गोली लागेर पनि उहाँले लड्न छाड्नु भएन। दुई दुई पटक माओवादीले आक्रमण गरेको रुकुमको खारा ब्यारेकमा लड़ाईमा उहाँ सहभागी हुनुभयो। स्वैच्छिक अवकाशपछि बेकाममै जस्तै बनेका बुढाले काम खोज्नुभयो। पढ़ाई बिना कुनै काम नपाएपछि गाड़ी चलाउन थाल्नुभयो। बटालियन कमाण्डर स्टेरिङमा जीवन गुमाउन थाल्नुभयो। ऋणधन गरेर किनेको ग एक ज 2280 नम्बरको गाड़ी चार वर्ष चलाएका बुढाको हातमा अब सिंगै ओडा ड्राइभ गर्ने जिम्मेवारी आएको छ। 35 वर्षीय बुढालाई मुसिकोट नगरपालिका आठका मतदाताले ओडा अध्यक्षमा जिताएका छन्। कान्तिपुरमा खबर छ।
नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले स्थानीय निर्वाचनमा वैकल्पिक राजनीतिक शक्ति स्थापित भई नसकेकाले जनता पुरानै शक्ति रोज्न बाध्य भएको बताउनु भएको छ। हिजो दाङको घोराईमा आयोजित पत्रकार भेटघाटमा उहाँले देशमा भरपर्दो वैकल्पिक शक्तिको आवश्यकता औल्याउनुभयो। भरपर्दो अर्को शक्ति स्थापित नहुँदासम्म जनता पुरानैलाई मत हाल्न बाध्य भएका छन्। उहाँले भन्नुभयो, नयाँ शक्ति भर्खर जन्मिएकाले जनता माझ हुर्कने क्रममा छ। निर्वाचन परिणामबाट आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो।
नेपालगंज उपमहानगरपालिकाले एउटी सड़कमा वर्षेनी मापदण्ड परिवर्तन गरेको छ। मापदण्ड परिवर्तन गरी बस पार्कदेखि राधाकृष्ण मन्दिर निस्कने बाइपास सड़क फराकिलो बनाउने तयारी गरेपछि स्थानीयमा असन्तुष्टि बढेको छ। उपमहानगरपालिकाले 2071 चैत 20 गते स्थानीय एक पत्रिकामा सूचना प्रकाशित गरी उक्त सड़कको मापदण्ड 6 मिटर कायम गरेको थियो। स्थानीयका अनुसार त्यसको एक वर्ष लगतै उपमहानगरपालिकाले उक्त सड़कको मापदण्ड 8 मिटर कायम गरेर घरको नक्सा पास गरिदियो। तर पनि स्थानीय बासिन्दाले सोही मापदण्ड अनुसार आफ्ना भौतिक संरचना हटाएर पुनर्निर्माण गरे। अहिले फेरि सोही सड़कको मापदण्ड उपमहानगरपालिकाले 14 मिटर निर्धारण गरेको छ। स्थानीय पत्रिकामा 2074 वैशाख 15 गते 21 दिन सूचना प्रकाशित गरेर सड़कभित्र परेका भौतिक संरचना घर पर्खाल जग्गा लगायत हटाउन अल्टिमेटम दिएपछि स्थानीय रुष्ट भएका छन्। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपालगंजमा संचालित रात्रिकालीन क्रिकेट प्रतियोगितालाई प्रहरीले बन्द गराएको छ। नेपालगंज बसपार्क स्थित क्षेत्रीय विद्युत प्राधिकरण नजिक संचालित क्रिकेटलाई हिजो ओडा प्रहरी कार्यालयले अचानक बन्द गराएको हो। म्याच चलिरहेको थियो, त्यही बेला प्रहरी पुगेर बन्द गरायो। खेलाड़ी निर्मल ओलीले भन्नुभयो, प्रहरीले प्रतियोगिता बन्द गराएपछि आक्रोशित बनेका आयोजक पक्ष र खेलाड़ीले हिजो राति ओडा प्रहरी कार्यालय घेराउ गरेका थिए। प्रहरीले सो क्रममा लाठीचार्ज गर्दा केही खेलाड़ी घाइते भएको प्रतियोगिता आयोजक सुनर क्रिकेट स्पोर्ट्स क्लब अध्यक्ष नरपति नाथ योगीले बताउनुभयो। प्रहरीले प्रतियोगिता बन्द गराउनुको कारण आफूले बुझ्न नसकेको उहाँले बताउनुभयो। प्रहरीले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै अपरान्ह 5 देखि राति 10 बजेसम्म खेल सञ्चालन गर्न आयोजक पक्षलाई सुझाव दिएको थियो। हरेक दिन राति 12-1 बजेसम्म खेल सञ्चालन गर्दै आएको आयोजकले नमानेपछि प्रहरीले हस्तक्षेप गरेको बुझिएको छ। गत वैशाख 11 गते उद्घाटन भएको प्रतियोगिता अन्तिम चरणमा थियो। प्रतियोगितामा करिब 80 टीम सहभागी थिए। आयोजकका अनुसार अझै करिब 35 टीमले खेल प्रदर्शन गर्न बाँकी थियो। बाँकीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले आफूलाई यस विषयमा जानकारी नभएको बताउनु भएको छ। नागरिक पश्चिमेलीमा खबर छ। पश्चिम डायरीमा अघोषित लोड सेडिङले बाँकीका उद्योगीहरू समस्यामा।
साह्रै समस्या छ। अब विद्युतले अब कसरी हुन्छ, अब त्यसलाई क्षमता अभिवृद्धि गरेर राम्रोसँग विद्युत प्रसारण गरिदियो भने हाम्रो उद्योग सञ्चालनमा पनि सजिलो हुने छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363.
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर। फोन नम्बर 01554636 र 98011 34673।
होप इन्टरनेसनल एकेडेमी नेपालगञ्जमा प्ले ग्रुपदेखि कक्षा 9 सिमी सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
हाम्रा विशेषताहरू: उच्च स्तरीय सुसज्जित कक्षा कोठाहरू, उच्च स्तरीय डिजिटल प्रविधिको विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै विद्यालय भवन, ध्वनि कोलाहल भिडभाडदेखि टाढा शान्त क्षेत्रमा, प्राथमिक उपचार र स्वास्थ्यको उचित व्यवस्था, कम्प्युटर ल्याब, खेलकुद लाइब्रेरी र ई लाइब्रेरीको सुविधा, शुद्ध पिउने पानी, स्वस्थ खाना र व्यवस्थित होस्टेलको सुविधा, नृत्य कला केन्द्र र सभाहालको उचित व्यवस्था, सुलभ र आरामदायी साधन र जेहेन्दार तीक्ष्ण र अनुशासित विद्यार्थीहरूलाई छात्रवृत्ति।
होप इन्टरनेसनल एकेडेमी नेपालगञ्ज 2 विकास नगर बाँके।
सम्पर्क नम्बर 081551462, 98584462। साथै +2 साइन्स र म्यानेजमेन्टको अध्ययन अध्यापन भइरहेको जानकारी गराउँदछौ।
मोबाइलको क्यामेराले बिलिक्क पार वा झिलिक्क पार, जे गरे नि धम्बोजीमै छौ के रे?
हो भन्या धम्बोजीमै छ चिर परिचित बागेश्वरी मोबाइल कर्नर। सुस्स पस्यो, जुनसुकै मोबाइल हेऱ्यो झिलिक्क पार्यो। बागेश्वरी मोबाइल कर्नरका विशेषता त कति कति।
बागेश्वरी मोबाइलका थप आकर्षणहरू:
सम्पूर्ण ब्रान्डका मोबाइल, मोबाइल एसेसोरिज, घडी, पेन ड्राइभ, मेमोरी पाउनुको साथै रिपेयरिङ पनि गरिन्छ। विस्तृत जानकारीको लागि बागेश्वरी मोबाइल कर्नर, धम्बोजी नेपालगञ्ज। फोन नम्बर 98481446।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
अघोषित लोडसेडिङले सर्वसाधारण त हैरान छन् नै, साथमा बाँकेका उद्योगीहरू पनि समस्यामा छन्। सरकारले देशैभर लोडसेडिङ मुक्त गरेको घोषणा गरे पनि बाँकेका उद्योगीहरू भने दैनिक 3 देखि 6 घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य छन्। कमला हमालको रिपोर्ट।
साह्रै समस्या छ। अब विद्युतले अब कसरी हुन्छ, अब त्यसलाई क्षमता अभिवृद्धि गरेर राम्रोसँग विद्युत प्रसारण गरिदियो भने हाम्रो उद्योग सञ्चालनमा पनि सजिलो हुने र हाम्रो लागत घट्यो भने उपभोक्ताले कम मूल्यमा पनि पाउन सक्ने हुन सक्छ।
गणपति डोर एन्ड प्लाइवुड प्राली बाँके पार्वतीपुरका प्रबन्धक भोजराज शाही अनियमित विद्युतका कारण सामग्री उत्पादनमा समस्या परेको सुनाउँदै, गर्मी चर्किएसँगै उहाँ जस्तै सबै उद्योगी व्यवसायीले अघोषित लोडसेडिङको मार खेप्नुपर्ने बाध्यता छ। लोडसेडिङ र लो भोल्टेजका कारण सामग्रीहरू बिग्रिनेदेखि उत्पादन लागत पनि बढेको पनि शाहीले बताउनुभयो।
भोल्टेजको कारणले हाम्रो यहाँ त उत्पादन लागतै बढ्ने भयो एक त होइन, अनि विभिन्न हाम्रा यो मोटरहरू जल्ने, छिनछिनमा आउने जाने गर्दाखेरि मोटरहरू जल्ने, इक्विपमेन्टहरू खराब हुने कारणले गर्दा हाम्रो एकदम लस भइरहेछ। एक त उत्पादनमा लस भयो, अनि भएन भने लागत बढ्ने, अब खर्चहरू बढ्ने।
अघोषित लोडसेडिङका कारण धेरै उद्योगले उत्पादन नै बन्द गर्नु परेको जनाएका छन्। उद्योग सञ्चालन गर्ने समयमै विद्युत आपूर्ति बन्द हुने गरेको उद्योगीहरूको गुनासो छ। मनकामना सिमेन्ट एन्ड टाइल उद्योगका सञ्चालक मीना शर्मा:
कहिले भोल्टेज कम हुन्छ, कहिले बढी हुन्छ, होइन कहिले बिग्रिन्छ, आउँदैन बनाउने। सिमेन्टको काम भएको हुनाले सिमेन्ट चाहिँ 2-4 घन्टा भएपछि यस्तो गर्मी चाहिँ सेट हुन्छ, अनि नोक्सान हुन्छ, कर्मचारी पनि काम हुँदैन, के काम दिने, समस्या हुन्छ नि त, माइनसमा जान्छ नि त।
भारतबाट निकै कम आएको जनाउँदै प्राधिकरण नेपालगंजले दैनिक विद्युत कटौती गर्न थालेको छ। विद्युत कटौतीका कारण यहाँका सम्पूर्ण व्यवसाय प्रभावित भएका छन्। नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले विद्युत अनियमितता र भोल्टेजको समस्या तत्काल समाधानका लागि पहल खोजिने बताउनुभयो।
त्यो भएन भने पुनः ऊर्जा मन्त्रीलाई म घटाउने काम गर्छु। जसरी भए पनि जुन तरिकाबाट गाउँको इक्विपमेन्ट जोड्ने छ भने उहाँलाई टाइम दिनु पऱ्यो। हामीलाई यति यति घन्टा हामीलाई चाहिँ टाइम चाहियो, त्यसको म लागि लबिङ गर्छु। यसमा दुई मात्र उद्योग वाणिज्य संघ कुनै पनि हालतमा विद्युतको कष्ट चाहिँ सहेर र हाम्रो जनताले हाम्रो व्यवसायी उद्योगीले त्यो सहन्छ भने हामी कुनै पनि हालतमा सहँदैनौँ। त्यो हामी प्रतिकार गर्छौँ। त्यो मान्नुहुन्न भने फेरि मा त्यो फेरि ऊर्जा मन्त्रालय दिएर डेलिगेसन दिएर जसले पनि यो रोक्नुपर्छ, हामी चुप लागेर बस्दैनौँ।
भारतले दिँदै आएको विद्युत कटौती गर्न थालेपछि समस्या बढ्दै गएको नेपालगंज विद्युत प्राधिकरणका शाखा कार्यालयका प्रमुख उमेश कुमार झाले बताउनुभयो।
लाइन नकाटिकन सिस्टम चेन्ज गर्न सकिँदैन। अर्को चाहिँ रिहाबको काम पनि विद्युतीकरणको कामहरू पनि यही समयमा हामी गर्नुपर्ने हुन्छ र विद्युतीकरणको कार्य गर्नु पनि चाहिँ कुनै समयमा चाहिँ दिनको एक दुईपटक चाहिँ काट्नुपर्ने अवस्था भइरहेछ। औद्योगिक क्षेत्र भन्ने चाहिँ त्यो होइन, हाम्रो चाहिँ विद्युतको आधारमा चाहिँ केही इन्डस्ट्रीहरूलाई अहिले चाहिँ ट्रायलको रूपमा 15-20 इन्डस्ट्रीलाई मात्रै चाहिँ एउटा सिम्पल फिलर दिएछ। यसले हामीलाई के फाइदा दिन्छ भने हामी चाहिँ उनीहरूलाई पिक टाइममा जति बेला चाहिँ कन्ज्युमरलाई विद्युतको चाहिँ आवश्यक हुन्छ, बेलुका 6 बजेदेखि 10 बजेसम्म र बिहान चाहिँ जति बेला चाहिँ कन्ज्युमरले म्याक्सिमम चाहिँ अन्य कन्ज्युमरले युज गर्छ त्यति बेला चाहिँ हामी उहाँहरूको लाइन काट्छौँ र बाँकी समयमा चाहिँ उहाँहरूलाई सप्लाई दियो भने त्यति खपतलाई हामी चाहिँ डोमेस्टिक कन्ज्युमरलाई चाहिँ युज गर्न सक्छौँ। पूर्ण व्यवस्थित हामी अहिलेसम्म रियली चाहिँ गर्न सकेका छैनौँ, त्यसलाई चाहिँ हामी व्यवस्थित गर्ने क्रममा छौँ।
बढी क्षमताको नयाँ ट्रान्सफर्मर कोहलपुर सब स्टेशनमा जडान गरिए पनि बाँकेमा लोड सेडिङ घट्न सकेको छैन। यसको मार सर्वसाधारणका साथै उद्योगिक व्यवसायलाई पनि परेको हो। नेपालगंजको शहीद सेतुबिक चोक आसपासको क्षेत्रमा खुलेका फुटपाथ, घुम्ती तथा टहराका होटलमा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै न्युरोड क्षेत्रका बासिन्दाले विरोध गरेका छन्। सामाजिक सद्भाव बिग्रने गरी अनैतिक तथा आपत्तिजनक क्रियाकलापका कारण त्यस क्षेत्रमा चेलीबेटीलाई आवत जावत गर्न समेत अप्ठ्यारो परेको र त्यसको नकारात्मक असर पर्न सक्ने भन्दै न्युरोडवासीले विरोध जनाएका हुन्। न्युरोड टोल सुधार समिति तथा शिव पार्वती मन्दिर व्यवस्थापन समितिको अगुवाईमा बसेको बैठकले यस्तो कार्य रोक्न सम्बन्धित निकायसँग माग गरेको छ। सद्भावमा खबर छ।
तीन वर्ष अघिका बाढी पीड़ित परिवारको लागि घर बनाउन सरकारले बजेट उपलब्ध गराउने भएको छ। 2071 साउन 29 र 30 गतेको बाढीबाट विस्थापित भएका बाँकेका 1652 जनाको लागि घर निर्माण गर्न शहरी तथा भवन डिभिजन कार्यालयमा बजेट आएको हो। शहरी तथा भवन डिभिजन कार्यालय मार्फत बाँकेका बाढी पीड़ितको घर निर्माण गर्न प्रति परिवार 3 लाखदेखि 3.5 लाख रुपियाँ आएको छ। 3 वर्ष अघि जिल्लामा बाढीबाट क्षति भएका घर बनाउनु पर्नेमा जग्गा भएका 515 घर परिवार र जग्गा नभएका 1137 जना रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगंजका इन्जिनियर होमनाथ भूषालले बताउनुभयो। यस्तै बर्दिया जिल्लाबाट 2071 को बाढीबाट प्रभावितका लागि 3579 परिवारका लागि पनि रकम वितरण हुने भएको छ। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाजुरा कोल्टीको ढाँडाकोट स्थित बुढीनन्दा प्रावि 2 महिनादेखि सुनसान जस्तै छ। चैत दोस्रो साता हतार हतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकहरू अहिलेसम्म अत्तोपत्तो देखिएको छैन। परीक्षाफल निकालेर विद्यार्थी भर्नाको जिम्मा परिचरलाई अर्जुन शाहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
जुम्लामा धान रोपाई शुरू भएको छ। उच्च हिमाली क्षेत्रमा फल्ने जुम्ली कालीमार्ची धान र कृषि अनुसन्धान केन्द्र जुम्लाले सिफारिस गरेका उन्नत जातका धानको ज्येष्ठ पहिलो सातादेखि रोपाई शुरू भएको हो। डीबी बुढाले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपाल सरकारको युवा तथा साना व्यवसाय स्वरोजगार कोष अन्तर्गत कृषि विकास बैंक रुकुमले लगानी गरेको कुल 1 करोड़ मध्ये झण्डै आधा रकम उठ्न सकेको छैन। ऋण लिएका विभिन्न व्यक्ति तथा समूह ऋण तिर्नुको साटो सम्पर्क विहीन भएका छन्। 36 जनाबाट सवा 54 लाख र ब्याज 24,48,000 गरी कुल 78,48,000 रुपियाँ उठ्न बाँकी छ। महेश केसीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
यस्तै प्युठानको खबर छ, युवा अवस्थामै राजनीति क्षेत्रमा होमिएका झिमरुक गाउँपालिका बाङ्गे मरोठ बौडाका प्रेमपुनले घरमै व्यावसायिक तरकारी खेती गरेर लाखौं आमदानी गर्नुभएको छ। तीन वर्षदेखि नौ रोपनी क्षेत्रफल जग्गामा उहाँले तरकारी फलाउँदै आउनु भएको हो। केशर रोकाले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा जनताको घरमा अदालत पुग्दा सर्वसाधारण दङ्ग।
अत्यन्तै खुसी लाग्यो, अहिलेसम्म जनताहरू यो अदालतदेखि डराइरहेको अवस्था थियो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
ज्ञात गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483523।
हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
Hyundai Traffic Safety।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस्, ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौ, सुरक्षित रहौ।
लक्ष्मी Hyundai नेपालको सामाजिक प्रयास।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर 6 न्यायमा बाह्य पहुँच कार्यक्रम गरेको छ। तेस्रो पञ्चवर्षीय योजना अन्तर्गत जनताको घर दैलोमा पुगेर कानूनी परामर्श दिने उद्देश्यले स्थानीय ईश्वरी माध्यमिक विद्यालयमा गरिएको कार्यक्रममा नागरिकता सम्बन्धी अधिकार, महिला अधिकार, सम्बन्ध विच्छेद जस्ता विषयमा कानूनी प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी गराइएको हो। कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश विष्णुदेव पौडेलले कानूनी प्रक्रियाहरू नागरिक माझ पुर्याउँदा न्याय प्रक्रिया सहज हुने बताउनुभयो।
जनताले अदालतको बारेमा जानकारी लिन सकुन्, अदालतको बारेमा जनताको चाहिँ के धारणा छ र न्यायाधीशहरूसँग बोल्नु हुँदैन, न्यायाधीशहरू जनताको बिचमा चाहिँ संवाद हुनु हुँदैन भन्ने जुन पुरानो जाने एउटा परिपाटी थियो त्यो होइन है। अदालतका चाहिँ न्यायाधीशहरू पनि जनताका जानुहुन्छ, उनीहरूको गुनासो सुन्नुहुन्छ, उनीहरूलाई हाम्रो काम कारवाहीको बारेमा चाहिँ जानकारी दिनुहुन्छ भन्ने उद्देश्य राखेर चाहिँ हामी आएको। वर्षमा चाहिँ 4 कार्यक्रम गर्ने हाम्रो उद्देश्य हो र अझै हाम्रो चाहिँ 2 कार्यक्रम गर्न बाँकी नै छ। हामी त्यही उद्देश्य राखेर चाहिँ यो घर दैलोमा आएको।
कार्यक्रममा न्यायाधीश वीरबहादुर डाङ्गी, लेखनाथ पौडेल, गणेश प्रसाद बराल, रजिस्ट्रार भुवन गिरी, अधिवक्ता वसन्त गौतम लगायतले कानूनी प्रक्रियाका विषयमा सर्वसाधारणलाई जानकारी गराउनु भएको थियो। यसरी घर दैलोमा पुगेर कानूनी परामर्श पाउँदा सर्वसाधारण चाहिँ दङ्ग परेका थिए। सुनौ साथी शम्भु थारूले बैजनाथ पुगेर संकलन गरेको नागरिक आवाज।
लक्ष्यबहादुर नेपाली हो। न्यायिक संवाद कार्यक्रम अत्यन्तै खुसी लाग्यो, अहिलेसम्म जनताहरू यो अदालतदेखि डराइरहेको अवस्था थियो, आज हाम्रा सर्वोच्चका वरिष्ठ वरिष्ठ न्यायाधीशहरू हाम्रो समुदायमा आएर अदालत प्रतिको आफ्नो धारणा, अदालतले गर्नुपर्ने काम कर्तव्य र अधिकारहरू, लाग्ने सेवा शुल्कका कुरा सुनाउनु भयो।
मेरो नाम हेमा थापा, खुसी लागेको छ। हामीले बुझेका थिएनौँ कानुनको बारेमा के हो कस्तो भन्ने कुरा गाउँमा, अनि न्यायाधीशहरू आएर हामीलाई गाउँमा सहुलियत गर्नुभयो, यत्रो सहयोग गर्नुभयो, हामीलाई कानुनको बारेमा जानकारी दिनुभयो, मुद्दा यसरी लड्नुपर्छ, यसरी मुद्दामा जानुपर्छ, यसरी हामी पछाडिएकालाई अगाडि यसरी औलाउनु पर्छ भन्ने उहाँले जानकारी दिनुभयो, मलाई धेरै खुसी लागेको छ।
मेरो नाम हिक्मत विशी, यो खुसीकै कुरा हो। अब हाम्रा अधिकांश जनताहरू अदालती पहुँचभन्दा बाहिर छन्। अब मुख्य न्यायाधीश, न्यायाधीशहरू र रजिस्ट्रारहरू यहाँ आएर जनतालाई केही सचेत पार्ने प्रयास गर्नु यो सकारात्मक पाटो हो। यसबाट केही न केही सिकाइ हुन्छ र बिस्तारै यी कार्यक्रमहरू बढाउँदै गएमा जनतासँग अदालतको सम्बन्ध रहन्छ।
मेरो नाम सुनिता थापा। अदालतका न्यायाधीशहरूले हाम्रो घर दैलोसम्म आएर अदालतका बारेमा विभिन्न किसिमका कुराहरू भन्दा मलाई धेरै खुसी लागेको छ। कति पिछडिएका मान्छेहरूले आफ्ना मनमा लागेका कुराहरू अगाडि ल्याउन सकिरहेका हुँदैनन्। तिनीहरूले अहिले उहाँहरूसम्म प्रत्यक्ष रूपमा भेटेर अदालतसम्म गएर भन्न नसकेका कुराहरू उहाँले अहिले प्रत्यक्ष रूपमा भन्न सक्नु भएको छ। त्यसले गर्दा मलाई धेरै खुसी लागेको छ।
मेरो नाम मोती बोहरा। एकदमै राम्रो लाग्यो किनभने हामीले धेरै कुरा नबुझेका कुराहरू थिए, हामीले जानेर पनि त्यसलाई व्यवहार उतार्न नसकेका कुराहरू थिए, त्यो सबै हामीले आज स्पष्ट रूपमा बुझ्ने मौका पायौँ। यसको लागि धेरै राम्रो लागिरहेको छ।
जुम्लाको तिला गाउँपालिका सात पोखरीका स्थानीयको लसुन खेती आमदानीको गतिलो स्रोत बनेको छ। स्थानीय वर्षेनी लसुन बेचेरै राम्रो आमदानी गर्न थालेका छन्। एउटा किसानले कम्तीमा पनि लसुन खेतीबाटै वार्षिक 50,000 रुपियाँ आमदानी गर्न थालेका हुन्। डीबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपाल मुद्रण उद्योग महासंघ जिल्ला शाखा बर्दियामा मेघराज सिग्देलको अध्यक्षतामा 9 सदस्यीय कार्यसमिति चयन गरिएको छ। बर्दियाको ठाकुरद्वारामा हिजो भएको दोस्रो अधिवेशनबाट बर्दिया जिल्लाका प्रेस सञ्चालकहरूले आगामी 2 वर्षका लागि नयाँ कार्यसमिति चयन गरेका हुन्।
कर्णाली विकास बैंक प्रधान कार्यालय नेपालगंजले हिजो 13 साधारण सभा सम्पन्न गरेको छ। बैंकका संचालक समिति अध्यक्ष पशुपति दयाल मिश्रको सभापतित्वमा भएको साधारण सभामा यस आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कर्णाली बैंकले बाँके, बर्दिया, दाङ लगायत 10 जिल्लामा शाखा विस्तार गरेको छ।
अन्य व्यक्तिको नामको फेसबुक आईडी प्रयोग गरी अश्लील फोटो भिडियो पोस्ट गर्ने एक युवक दाङमा पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत अश्लील शब्द एवं फोटो प्रयोग गरी विभिन्न व्यक्तिलाई म्यासेन्जरमा पठाएको आरोपमा घोराई उपमहानगरपालिका 15 निवासी 29 वर्षका घनश्याम बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पश्चिम डायरीमा अब नागरिक मत।
हाम्रो होइन राम्रो छानौ, स्थानीय निर्वाचन 2074।
नागरिक मत स्थानीय निर्वाचनमा सही नेतृत्व छनौटका लागि जनमत निर्माणका पक्षमा केन्द्रित छ। स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई, बाँकेका युवा नेता तुलसीमणी केसीको विचार।
स्थानीय तहको निर्वाचन नेपालमा पहिलो पटक हुन गइरहेको छ। यो पहिलो पटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा हामीले हाम्रा भन्दा राम्रा उम्मेद्वारलाई भोट हाल्नुपर्छ र म पनि हाम्रो मान्छे होइन राम्रो मान्छे चुन्नेछु, राम्रो मान्छे छान्नेछु। त्यसका निम्ति उम्मेद्वारहरूले उठाएका एजेन्डा, तिनीहरूको सामाजिक प्रभाव, तिनीहरूको व्यक्तित्व सबै कुरालाई ध्यान दिएर हामीले हाम्रा भन्दा राम्रो मान्छेलाई छान्छौँ। राम्रा मान्छे छान्ने आधारहरू, पहिलो कुरा उम्मेद्वारहरूले स्थानीय तहको निर्वाचनमा आफू जुन तह जुन ठाउँमा उठ्दैछन् ती ठाउँबाट उनीहरूले उठाएका एजेन्डाहरू, उनीहरूले उठाएका विचारहरू, उनीहरूले उठाएका मुद्दाहरू पहिलो कुरा त्यसमा आउँछन्। उनीहरू त्यस्ता ती उम्मेद्वारहरू त्यस्ता खालका कुनै अपराधिक गतिविधिहरूमा सहभागी भएका छन् कि छैनन्, उनीहरूको सामाजिक पृष्ठभूमि के हो, उनीहरूको राजनीतिक हैसियत के हो, उनीहरूको राजनीतिक अनुभव के हो, यी 4-5 आधारहरूलाई हेरेर मैले चाहिँ आउँदो स्थानीय तहको निर्वाचन मत हाल्छु।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव भइसकेका क्षेत्रमा अब गाउँ नगर कार्यपालिकाको चुनाव हुने। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका जनप्रतिनिधिको स्वागतका लागि झक्की झकाउ।
सल्यानका पूर्व एलडीओ सल्यानमै मेयर निर्वाचित। रुकुमका बुद्धिप्रसाद बन्दुक र स्टेरिङ हुँदै वडा अध्यक्ष छनौट।
बाँके प्रहरीद्वारा रात्रिकालीन क्रिकेट प्रतियोगिता बन्द। नेपालगंज उपमहानगरपालिका एउटै सड़कमा वर्षेनी मापदण्ड परिवर्तन गर्दै।
र बाँकेका बाढी पीड़ितलाई घर बनाउन रकम आयो, जुम्लामा रोपाई शुरू।
पश्चिम डायरी कृष्ण सार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी गोपीसँगै सावित्री र म तुला बिदा हुन्छौ। आज ज्येष्ठ 7 गते आइतबार मे 21 तारिख दोस्रो चरणको निर्वाचन आउन अब 24 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।